बुलबुल एउटा ईरानी चरा। बुलबुल
ऐनाको ठाउँमा जब आँखा राखियो पहिलो पटक, ऐनाको ठाउँमा जब आँखा राखियो पहिलो पटक, लाग्न त लाग्यो केही त फरक सोचियो पहिलो पटक। बारम्बार एउटै कुराले गम्भीर बनायो मलाई, बारम्बार एउटै कुराले गम्भीर बनायो मलाई, कसलाई सम्झेर कसले बाल्यो दियो पहिलो पटक। लाउन त लाग्यो केही त फरक सोचियो पहिलो पटक। मूर्ति जस्तै थियो कोही उभिएरै बस्थ्यो, मूर्ति जस्तै थियो कोही उभिएरै बस्थ्यो, आज ऊ अचानक खुब दौडियो पहिलो पटक। लाग्न त लाग्यो केही त फरक सोचियो पहिलो पटक। केही नसिकेर पनि सबथोक सिके झैं लाग्यो, केही नसिकेर पनि सबथोक सिके झैं लाग्यो, जब माटोमा आमा लेख्न सिकियो पहिलो पटक, ऐनाको ठाउँमा जब आँखा राखियो पहिलो पटक। लाग्न त लाग्यो केही त फरक सोचियो पहिलो पटक। हुम्ला घर भई अहिले काठमाडौँ कपन बस्दै आउनुभयो कि कुनसाङको यो गजल वाचन सँगसँगै उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी दिनेश निरौला र म प्रस्तोता अच्युत घिमिरे बुलबुल उपस्थित भएका छौं। शुभ सन्ध्या, शुभ समय, शुभ पल, शुभ क्षण, शुभ रात्रि। उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत आज जसको गजलबाट मैले बुलबुलको शुरूआत गरेँ, कुनसाङ गजलकार कुनसाङ र अर्का एक गजलकार राज विसर्जनलाई लिएर आजको बुलबुलमा आइपुगेको छु। यसर्थमा आजको बुलबुल पृथक रहन्छ। दैलेखका राज विसर्जन र हुम्लाकी कुनसाङ मसँग हुनुहुन्छ। उहाँहरूसँग कुराकानी गर्दै उहाँहरूका गजल सुन्दै बुलबुललाई अगाडि लैजाउँछौं र आजको साँझ हामी तपाईँहरूसँग यसरी बिताउँछौं। म सुरुवातमा स्वागत गर्छु राजलाई र कुनसाङलाई। तपाईँहरूलाई स्वागत छ बुलबुलमा।
धन्यवाद है।
बुलबुलमा प्रस्तुत गर्ने गर्ने भन्दा भन्दै पनि कति समय बित्यो, बितेर गयो र आज बल्ल मौका मिलेको छ प्रस्तुत गर्नको लागि। अनि राज्यको त गजल संग्रह नै प्रकाशित पनि छ, बुलबुलमा केही गजलहरू हामीले पढेका पनि छौँ।
हजुर,
माटो गजल संग्रह तपाईँको छ। कुनसाङको गजल संग्रह प्रकाशित भएको छ कि छैन?
छैन।
निकाल्ने सुरहरू छ? लेख्ने क्रम बिस्तारै छ होइन? अनि बिस्तारै पछाडि निकाल्ने सोचमा हुनुहुन्छ तर गजल लेख्नुहुन्छ। मैले कुनसाङका केही गजलहरू बुलबुलमा पढेको पनि सम्झन्छु, अहिले भर्खर पढिरहँदा पनि रमाइलो भएको थियो। म गजलको सुरुवात चाहिँ राजबाट गरौँ त, एउटा गजल सुनाउनुहुन्छ राजजी?
आफ्नो
पुस्तक लिएर बस्नुभएको छ, माटो गजल संग्रह उहाँको, त्यसैबाट पढ्दै हुनुहुन्छ।
मैले माटोमै समावेश भएको गजल वाचनतिर लागे। म सानो बालकले भित्तामा केठानी लेख्यो, सानो बालकले भित्तामा केठानी लेख्यो, माटोको माया छ जानी नजानी लेख्यो। सानो बालकले भित्तामा केठानी लेख्यो, माटोको माया छ जानी नजानी लेख्यो, आमाको गुन्द्रुक बेचेको पैसाले पढे, आमाको गुन्द्रुक बेचेको पैसाले पढे, बेरोजगारीले निधारमा राहदानी लेख्यो। सानो बालकले भित्तामा केठानी लेख्यो, मेरो कथा छ कि भनेर खुब पल्टाए, मेरो कथा छ कि भनेर खुब पल्टाएँ, लेख्नेको कलमले अरू केही कहानी लेख्यो। सानो बालकले भित्तामा केठानी लेख्यो, दौतरीको हातमा पुगेपछि भन्लान, अन्तिम शेरमा पुगे, दौतरीको हातमा पुगेपछि भन्लान, राजले पनि माटोमा जिन्दगानी लेख्यो। सानो बालकले भित्तामा केठानी लेख्यो, माटोको माया छ जानी नजानी लेख्यो। धन्यवाद।
हुन त बुलबुल सञ्चालन गर्ने बित्तिकै गजलकार सबैलाई चिनिन्छ भन्ने छैन, तपाईँले लामो समयदेखि लेख्नु पनि भएको थियो होला, तर पुस्तक मेरो टेबलमा आइपुगेपछि मात्रै मैले राज विसर्जन गजल लेख्नुहुँदो रहेछ, को हुनुहुन्छ होला, कस्तो हुनुहुन्छ होला जस्तो लाग्थ्यो। तर पछि निकै अब अहिले चाहिँ दुई चार महिना अगाडिबाट चाहिँ हामी दोहोरो चिन्जानमा हुन थालेको थियौँ है। तपाईँले गजल लेख्न सुरु गर्दा गरेको कति भयो अहिले?
मैले गजल लेख्न सुरु गरेको त्यही छ वर्ष जति भयो।
पुस्तक प्रकाशित भएको कति भयो?
पुस्तक त यसको साउन सात गते चाहिँ के रे साउन सात गते चाहिँ विमोचन भएको हो कि काठमाडौँको सर्वनाम थिएटरमा। अब एक वर्ष पनि पुगेको छैन, तपाईँ भद्रदेखि यति यो चैतसम्म आयो।
हजुर, त्यसरी चाहिँ गजल लेख्ने क्रम बढेको छ। यो माटोभित्र चाहिँ कतिवटा गजलहरू सङ्ग्रहित छन्
तपाईँ? यसमा 72 गजलहरू समावेश गरेको।
72 छन्, त्योभन्दा बढी लेखिए लेख्न चाहिँ?
लेख्न चाहिँ त्योबाट केही गजलहरूबाट छानेर चाहिँ 72।
छ वर्ष पहिले तपाईँ के गर्दै हुनुहुन्थ्यो? स्कुल पढ्दै हुनुहुन्थ्यो, कलेज पढ्दै हुनुहुन्थ्यो कि कलेजको कुन लेभलमा हुनुहुन्थ्यो?
म नेपालगञ्ज आइसकेपछि हो इन्टर पढ्ने
भन्ने
सुनिएको थियो, तर गजल भनेर लेखिन्थ्यो त्यो गजल हुन्थेन कि अरू नै हुन्थ्यो।
अनि नेपालगञ्ज आएर बस्न थालेपछि चाहिँ
लेख्न सुरु
गजल हुन थाल्यो।
हजुर,
गजल हुने गरी पहिलो दिन कसले सिकायो?
पहिलो दिन अब झ्याप्पैले सिकायो भन्नुहुँदा नि मैले चाहिँ एउटा ज्ञानवाका सरको नै सुनेको थिएँ कता कता एफएममा, अनि धेरै चाहिँ फलो म सुमन ईश्वरका दिदीको सुन्थेँ, उहाँ पनि कैलाली हुने, त्यहाँ चाहिँ एउटा रेडियो हिमालय एफएमबाट बजिरहन्थ्यो उहाँका गजलहरू, अनि बिस्तारै बिस्तारै सुन्दै गयो, लेख्दै लेख्दै गयो, अनि अब काठमाडौँ आइसकेपछि
त्यसपछि पुरै म्याच्योर भयो, पक्का बनायो गजललाई।
अब पक्का भयो कि भएन अहिलेसम्म पनि त्यो चाहिँ थाहा नै छैन।
यसरी बुझौँ, बिउ चाहिँ दैलेखमा उमारियो,
हजुर,
वृक्ष यता नेपालगञ्ज आएपछि उमार्यो, काठमाडौँ आएपछि राम्रो गोडमेल भयो अनि सग लायो।
अब त्यही भन्नु पऱ्यो,
यसरी भनौँ, अब त फुलबारी नै भयो नि माटोको
भयो होला।
कुनसाङ तपाईँतिर आउँछु म अब, तपाईँले अघि हामी स्टुडियो पस्नुभन्दा अगाडि 2 वर्ष जति भयो भन्नुभएको छ, लेख्न थाल्नुभएको, कतिवटा पुग्यो होला नि गजल तपाईँका?
गजल अलिकति पढ्न लायकको छ कि भने त्यस्तै 12-15 त्यति छैन।
हुम्लाको पहिलो प्रतिनिधि पनि हुन्छ तपाईँ बुलबुलमा, मलाई लाग्छ हुम्लाको स्रष्टा मैले योभन्दा अगाडि ल्याएको छैन, अनि मैले राज्यसँग पनि भनेको थिएँ कोही अर्को साथी पनि जोडौँ न दुईजनाको एउटै कार्यक्रममा अटाउँछ, सबैले भेराइटी पनि सुन्न पाउनुहुन्छ भनेपछि कुनसाङसँग जोडियौँ हामी, र कुनसाङलाई म फेरि गजलकारको रूपमा नामले चाहिँ चिन्थेँ, तर भेटघाट आज पहिलो हो हाम्रो है। कति पुग्यो होला नि यो 2 वर्षको बिचमा लेखेको संख्या चाहिँ?
लेखेको संख्या त त्यसै धेरै लेखेको छैन दाजु, त 30-40 पुग्यो होला, तर पढ्न अलिकति ठिकै लागेको चाहिँ 15-16 कारणमा चाहिँ त्यति छैन।
तपाईँको चाहिँ लेख्न सुरुवात कहिलेदेखि भयो?
मेरो लेख्न त काठमाडौँ आइसकेको,
कसरी कसले सिकाएर भयो?
कसले सुरुमा चाहिँ हुम्लामा त्यो के अरे प्रोग्रामहरू त हुँदैन, तर बुलबुल चाहिँ सुनिन्छ, बुलबुल सुन्यो, अनि विभिन्न दाहरूको सुनेको थियो फर्स्टमा, कमल दाई तपाईँहरूको त्यो भएको नि त्यति बेला सुनेको थिएँ।
ए, हुम्लाको रेडियो कैलाशबाट भन्दै मैले श्रुति सम्वेक पढ्ने गर्थेँ पहिला पहिला,
त्यहाँ चाहिँ बुलबुल भन्छ, अरू चाहिँ होइन श्रुति सम्वेक आउँछ एउटा सुन्थेँ। अनि काठमाडौँ आएपछि चाहिँ यहाँ बाबु दाहरूसँग विभिन्न दाहरूसँग भेट भयो, रावत दाहरूसँग, अनि
उहाँहरूले सिकाउनु भयो अथवा सङ्गतले सिक्दै आइयो,
हजुर,
त्यसपछि लेख्न थालियो। एउटा गजल तपाईँको सुनाउ नि त अब।
जहाँसम्म लाग्छ अलि पढ्न लायकको छ भनेको गजल चाहिँ पहिलो यो जुन अलि पढ्दैछु, पत्थरको गर्छ जय जयकार अचम्म लाग्छ, पत्थरको गर्छ जय जयकार अचम्म लाग्छ, हत्केलामा आइसक्यो संसार अचम्म लाग्छ, भोक रोग अनि सुखमा डुबिसक्यो देश यहाँ, भोक रोग अनि सुखमा डुबिसक्यो देश यहाँ, तर पनि चुपचाप छ सरकार अचम्म लाग्छ, हत्केलामा आइसक्यो संसार अचम्म लाग्छ, यी खोला नदीहरू उज्यालो बोकेर दौडिन्छन्, यी खोला नदीहरू उज्यालो बोकेर दौडिन्छन्, किन हट्दैन देशमा अन्धकार अचम्म लाग्छ, हत्केलामा आइसक्यो संसार अचम्म लाग्छ, एक अर्कालाई हेरेरै जुनी बिताइदिन्छन् अन्तिम शेर, एक अर्कालाई हेरेर जुनी बिताइदिन्छन्, एक अर्कालाई हेरेर जुनी बिताइदिन्छन्, कहिले मिल्दैन दुई किनार अचम्म लाग्छ, हत्केलामा आइसक्यो संसार अचम्म लाग्छ, पत्थरको गर्छ जय जयकार अचम्म लाग्छ।
कति राम्रो, हुम्लाको पहिलो प्रतिनिधि पात्र गजलकार मैले आज प्रस्तुत गरिरहेको छु बुलबुलबाट, र उहाँको यी शेरहरूले एकदम तानिरहेका छन्। एकअर्कालाई हेरेर जुनी बिताइदिन्छन्, कहिल्यै मिल्दैन दुई किनार अचम्म लाग्छ, कति मिठो गरी लेख्नुभएको छ, राम्रो गजल। कुनसाङजी तपाईँलाई धन्यवाद यो गजल वाचनको लागि। म फेरि राजतिर फर्किन्छु। राजजी, गएको 2074 सालको साउनमा माटो गजल संग्रह विमोचन भयो,
होइन?
साउनको 7 गते, साउन 7 गते भन्दा अगाडिको राज र साउन 7 गते भन्दा पछाडिको गजलकार राजमा के फरक आयो?
अब फरक भन्नाले पहिले जस्तै अलि अगाडि पनि तपाईँले नै भन्नुहुँदा अहिले नै, योभन्दा पहिले म राजलाई चिन्दैन, होइन, जब चाहिँ माटो मेरो टेबलमा आयो त्योभन्दा पछि मात्र चिने भनेर
कति दरजवाब दिनुभयो हो त,
होइन? अब यो नै हो चिनिने काम,
हजुर, केही
परिचित चाहिँ भयो,
आइसकेपछि चिनाउँदो रहेछ,
चिनाउँदो रहेछ, होइन, एउटा खुसीको कुरा पनि हो।
तपाईँ गर्नुहुन्छ अरू के, पढ्दै हुनुहुन्छ कि केही जागिर गर्नुहुन्छ कि के गर्नुहुन्छ?
म अहिले जब गर्छु दाइ।
कहाँ गर्नुहुन्छ?
उसमा हाइड्रो पावरमा हो मेरो, यो माछापछि हाइड्रो पावर पोखरा छ उसको म्यान अफिस, अनि म चाहिँ अहिले तपाईँको लमजुङमा छु।
तपाईँ लमजुङ शाखामा काम गर्नुहुन्छ भनेपछि काठमाडौँ आउने लमजुङ जाने क्रम रहिरहन्छ
एकदम।
तपाईँको पढाइको विषय चाहिँ के हो?
पढाइको विषय मेरो चाहिँ पढाइ चाहिँ म्यानेजमेन्टमा हुन चाहिँ, अनि त्योभित्र एउटा एनडिटी भन्ने कोर्स गर्नुपर्छ,
हजुर,
त्यो गरेर म चाहिँ त्यो हाइड्रो पावरमा सेलेक्ट भएको।
ए, भनेपछि काम गर्दै अनि बचेको पार्ट टाइम समयमा गजल लेखिन्छ?
हजुर।
गजल मात्र लेख्नुहुन्छ कि अरू विधा पनि लेख्नुहुन्छ?
मैले मुक्तकहरू पनि लेख्थेँ पहिले पहिले, अहिले चाहिँ त्यति एकदम बाग्लो उपस्थिति छैन, पातलो पातलो छ, कहिले कसो लेखिन्थ्यो, अनि कविताहरू पनि कहिले कसो लेखिन्थ्यो अलि पहिले नै, अब अहिले छाडेको अब अहिले जे होस् गजल मात्रै छ भन्दा हुन्छ पहिले
एउटा गजल पढ्नमा तपाईँबाट फेरि आउँछु तर तपाईँ तयार गर्दै गर्नु होला कुनसाङको चाहिँ मैले कुरा फेरि सोध्छु कुनसाङ अहिले के गर्दै हुनुहुन्छ
अहिले म पढ्दैछु बिबिएस सेकेन्ड इयरमा
कहाँ पढ्नुहुन्छ
शङ्करदेव
बसाई चाहिँ कपनछ कपनदेखि शङ्करदेव आउनुहुन्छ अनि घर कहिले कहिले जानुहुन्छ हुम्लातिर
घर त दसैँमा मात्रै
मैले प्रतिनिधि प्रतिनिधि भनिरहँदाखेरि थोरै मान्छे भेटेको भएर है हुम्लाबाट गजल लेख्ने पहिलो तपाईँ भेटेको भएर तपाईँसँग हुम्लाका अरू सहयात्री गजलकार साथीहरू हुनुहुन्छ कि हुनुहुन्न
मेरो चिन्जानमा त कोही हुनुहुन्न दाजु
भनेपछि हुम्लामा एकदमै कम मान्छेले लेख्छन् भनेर यही स्याम्पलिङलाई आधार मानेर भनिदिउँ हामीले
खै दाजु लेख्न त लेख्छन् होला तर नचिनेको पनि हुनसक्छ
कतिको जानुहुन्छ घर तपाईँ
म एकचोटि मात्रै गएको जाँदै
हो र काठमाडौँ आएदेखि एकचोटि मात्रै घर पुग्नुभयो
हजुर
भनेपछि त्यहाँ लेख्छन् भने पनि तपाईँलाई थाहा भएन
थाहा भएन
गजल फैलिँदै गएको छ कुना कन्दरा सबैतिर र यो क्रममा हामी गजलकार जहाँ तहीँ भेट्छौँ अहिले गजलमा बाढी आयो भन्दा भन्दै समुद्रै भइसकेको छ गजलको यति चाहिँ पक्कै भन्न सकिन्छ राज्य तयार गर्नुभयो गजल कुन सुनाउने अब
म यो माटोभित्रकै एउटा गजल भाषणतिर लागेँ बसेका छौँ र पनि बाँकी बर्दिया भएर बसेका छौँ र पनि बाँकी बर्दिया भएर आइदिन्छौ गजलमा काफिया भएर बसेका छौँ र पनि बाँकी बर्दिया भएर आइदिन्छौ गजलमा काफिया भएर दुनियाँ त सधैँ दुःखमा ताली मात्र पिट्थ्यो दुनियाँ त सधैँ दुःखमा ताली मात्र पिट्थ्यो तिमीले पनि देखाइदियो दुनियाँ भएर बसेका छौँ र पनि बाँकेर बर्दिया भएर गाउँमा बाबा भारी बोकी हिँड्नुहुन्छ गाउँमा बाबा भारी बोकी हिँड्नुहुन्छ मोटर चढी आउँछ छोरा सहरिया भएर बसेका छौँ र पनि बाँकेर बर्दिया भएर आफूबाट तिमीलाई चिनाऊ जस्तो लाग्छ आफूबाट तिमीलाई चिनाऊ जस्तो लाग्छ बस्न मन छ अनुहारको हुलिया भएर बसेका छौँ र पनि बाँकेर बर्दिया भएर माटोमाथि राज पनि बिरुवा बन्दैछ अन्तिम शेर माटोमाथि राज पनि बिरुवा बन्दैछ पक्कै कोही औला काट्न हँसिया भएर बसेका छौँ र पनि बाँकेर बर्दिया भएर आइदिन्छौ गजलमा काफिया भएर धन्यवाद
कसले नाम दियो तपाईँको गजल सङ्ग्रहलाई माटो भनेर
माटो म आफैले रुचाएको नाम
आफैले रुचाउनुभएको नाम हो माटोमाथि नै लेखेका छन् बढी गजलहरू त्यसमा के त्यतिकै राख्नुभएको के कारणले राख्नुभएको
यो चाहिँ मैले देश राखौँ भन्ने लागेको थियो सुरुमा अनि पछि आमा राखौँ भन्ने लाग्यो आमा कता कता हिन्दी सङ्ग्रह छ भन्ने लागिसक्यो अरे आमा माटो र देश उस्तै उस्तै हुन् एकअर्काका बिम्ब हुने उनीहरू भनेर त्यसरी चाहिँ माटो राख्नुभएको नाम
कुनसाङ अब तपाईँको एउटा गजल सुनाउनुहोस् न
गाउँ छोडेर गयो सहर आएन गाउँ छोडेर गयो सहर आएन वर्षौँदेखि उसको खबर आएन आफैलाई बिर्सदा तिमीलाई सम्झन्छु आफैलाई बिर्सदा तिमीलाई सम्झन्छु तर तिमीलाई सुनाउने अवसर आएन गाउँ छोडेर गयो सहर आएन दुश्मन आयो बरु दुश्मनी निभाउन दुश्मन आयो बरु दुश्मनी निभाउन दुःखमा साथ दिन ईश्वर आएन गाउँ छोडेर गयो सहर आएन बा आमा बिनाको घर घर लाग्दैन अन्तिम शेर बा आमा बिनाको घर घर लाग्दैन यही सोचेर वर्षौँदेखि घर आएन गाउँ छोडेर गयो सहर आएन वर्षौँदेखि उसको खबर आएन धन्यवाद
चार शेरको अघि पनि चार शेरको सुनाउनु भएको थियो है
प्रायः चार शेर नै छ दाजु
किन फुर्दैन पाँचौँ शेर के हुन्छ
खै त्यस्तै छ के सँगै भनौँ
कति बेर लाग्छ यति चार शेरको गजल लेखिसक्नु तपाईँलाई
खै लाइक कहिले चाहिँ सर्वे पनि आउँछ होइन कहिले चाहिँ एक सेर लेखेर भागिसकेपछि पनि आउँछ त्यस्तो हुन्छ
आफूलाई चित्त बुझ्दो चाहिँ के भइसकेपछि लाग्छ
त्यस्तो त छैन दाजु तर यस्तो हुन्छ जस्तो गजल जस्तो सुकै भए पनि सेर छ होइन अनि लेखिसकेपछि आफूले एक किसिमको यस्तो सन्तुष्टि मिल्छ क्या दाजु मानौँ यस्तो लाग्छ कि कुन केही दस पन्ध्र दिन आयु बढ्यो त्यस्तो लाग्छ क्या दाइ यसरी पनि लाग्छ
त्यस्तो लाग्छ है सन्तुष्टि त्यसरी
सेर जस्तो सुकै होस् तर मलाई
कुनसाङको स्वर चाहिँ साह्रै सानो हो कि बुलबुलमा मात्रै सानो भएको
मेरो स्वर सानै छ दाजु
सानै छ आज मैले एकदम सानो हुन त राजको पनि सानै छ तर अलिक बढी नै सानो हो कि कुनसाङको जस्तो मैले महसुस गरेको छु रेडियोमा सुन्दा चाहिँ कस्तो सुनिएको छ कुनै हामी स्टुडियो बोलिरहेको छौँ मलाई त्यस्तो लागेको छ अहिले पक्कै पनि दिनेशजीले अलिकति भोल्युमहरू माइकको लेभलहरू मिलाएर अलिक ठुलो बनाउनु भएको छ होला रेडियोसम्म पुग्दाखेरि सेटसम्म पुग्दा फेरि कताबाट बारुदको आवाज निस्कियो बारुद फेरि कताबाट बारुदको आवाज निस्कियो लास बोकेर विदेशी जहाज निस्कियो लुटेरा करोडौँको आश गरेर गएथ्यो लुटेरा करोडौँको आश गरेर गएथ्यो त्यही घरमा रित्तो रित्तो धराज निस्कियो लास बोकेर विदेशी जहाज निस्कियो त्यो अछुत हो त्यसलाई छुनुहुन्न भन्छन् त्यो अछुत हो त्यसलाई छुनुहुन्न भन्छन् मेरो गाउँमा यस्तो पनि समाज निस्कियो लास बोकेर विदेशी जहाज निस्कियो आन्दोलनकारीलाई किन लखेट्छ कानुन आन्दोलनकारीलाई किन लखेट्छ कानून, बल्ल बेरोजगारलाई कामकाज निस्कियो, लास बोकेर विदेशी जहाज निस्कियो, पाप गरे नर्कमा पुण्य गरे स्वर्गमा भन्ने, पाप गरे नर्कमा पुण्य गरे स्वर्गमा भन्ने प्रमाण छैन मान्छेबाट अन्दाज निस्कियो, फेरि कताबाट बारूदको आवाज निस्कियो, लास बोकेर विदेशी जहाज निस्कियो। ओहो, मैले सुन्छु के खाएर लेख्छन् गजलकारहरू यस्ता शेरहरू भनेका सुन्छु। मैले राजजीलाई त्यही प्रश्न सोध्छु, के खाएर लेखेको हो त्यो शेरहरू? बडा दमदार लेख्नु भएको छ।
अब खाएर भन्नुहुँदा नि यो गजल ठ्याक्कै म एउटा घटनालाई सम्झिन्छ दाजु। जति बेला काबुलमा 12 जना मर्नुभएको थियो, मैले त्यही घटनालाई सम्झेर लेखेको गजल हो यो, यथार्थवादी गजल हो। फेरि कथा बारुदको आवाज निस्कियो, मित्र लास बोकेर विदेशी जहाज निस्कियो। यो चाहिँ मैले मतलाई चाहिँ त्यसरी फुलाएको शेरहरू पछाडि चाहिँ लेख्दै लेख्दै गयो। अब खाएर भन्दाखेरि यो गजलहरू कुनै यथार्थ पनि हुन्छन्, कुनै कल्पना गरेका पनि हुन्छन्। यो गजल चाहिँ ठ्याक्क भन्दाखेरि मैले त्यो घटनास्थलको
एउटा घटनाले तपाईँले त्यसरी छोयो नि, त्यति द्वन्द्वको बेलामा तपाईँ गजल लेख्ने बेलाको भइसक्नु भएको थिएन भने द्वन्द्वमा एकदम धेरै घटनाहरू भएर पनि गजलकारहरूलाई बढी गजल फुलेर हाम्रो गजलमा बाढी आयो कि
त्यो पनि
अब त यसरी पनि सोच्नुपर्ने भयो,
हुन पनि सक्छ
है। विषयवस्तुहरू फुराइदिए जस्तो छ, कहिले स्थिर सरकार हुँदैन विषयवस्तु फुर्छन्, अब देशमा स्थिर सरकार होला कि जस्तो छ, फेरि विषयवस्तु फुर्लान् जस्तो
फुर्लान्,
किनभने हिजो हुन्थेन अब भयो भनेर फेरि सापेक्षतामा लिन पाइयो। कुनसाङ र तपाईँ एउटै क्षेत्रको चाहिँ पर्नुभयो, मध्यपश्चिम क्षेत्रको
है।
आजकल मध्यपश्चिमलाई मध्यपश्चिमकाले मात्रै कि बाहिरकाले पनि भन्छन् राजधानी भन्दा रहेछन् नि गजलको,
खै त्यो चाहिँ मैले
दुबईको मैले साझा प्रश्न दुबईलाई सोधेँ, यो कुनसाङ बोल्नु भए पनि हुन्छ
ल, कुनसाङबाटै छ यसको उत्तर।
खै दाजु, पूर्वतिर पनि राम्रो आएको छ हुन त होइन, खै असमतिरको राम्रो नाम लेख्ने हुनुहुन्छ त्यही भएर भनेको होला कि त। खै
यो कहाँबाट कुन कुन माटोले चाहिँ यति मजाले फैलायो गजललाई होइन, मध्यपश्चिमका अधिकांश धेरै साथीहरूको गजल राम्रो भएर पनि हुनसक्छ, राम्रो बन्दै गएको छ र राम्रो बन्दै जानु पनि पर्छ, सबै डाँडा काँडा ढाक्ने गरी नै गजलकारहरूको संख्या गुणात्मक गजल लेख्ने गरी बढेको हो र यसभित्र केही विवादहरू अब बाँकी छन् कि छैनन्? राज्यजी तपाईँले गजल लेखिसकेपछि पुस्तक आएपछि थाहा भयो होला, त्यति
कस्तो विवादहरू?
गजलमा त जहिले विवाद छ त, नेपालमा गजल भित्रिएदेखि विवाद छ,
त्यो हुन पनि पर्छ, त्यो भइ नै रहन्छ, यसको अन्त्य पनि हुँदैन, त्यो भइरहनुपर्छ। मैले देखेको अनि विवाद
चलिरहनुपर्छ,
किनकि
बहर र गैर बहरको चल्छ सबभन्दा बढी त है।
हो एकदम, बहर गैर बहर अनि
छन्दले मुछिनु भएको छ कि?
म मुछिएको छैन,
मुछिनु भएको छैन,
म मुछिएको छैन, अरूको हेरिन्छ के भएको छ त्यो हेरिन्छ, कमेन्टहरू पढिन्छ बसिन्छ, त्यसमा प्रतिक्रिया केही पनि जनाउँदैन, जे छ ओके छ।
अब एउटा गजल कसको सुनाउ, कुनसाङ तपाईँ सुनाउनुहुन्छ त, तपाईँको पालो आएको छ।
पत्थर सामु शिर झुकाएर मन्नत माग्छ, यो मेरो एकदम नयाँ चाहिँ हो,
ए पछिल्लो हो यो?
हजुर यो लास्ट हो, पछिल्लो सम्म लेखेको। पत्थर सामु शिर झुकाएर मन्नत माग्छ, पत्थर सामु शिर झुकाएर मन्नत माग्छ, गरिब धन दौलत होइन एक छत माग्छ। पत्थर सामु शिर झुकाएर मन्नत माग्छ, गरिब धन दौलत होइन एक छत माग्छ। भन तिमी के माग्छौ मसँग, भन तिमी के माग्छौ मसँग, दैलोमा आएर भिखारी रगत माग्छ। पत्थर सामु शिर झुकाएर मन्नत माग्छ, माग्दै माग्दै हिँडे उसको आदत छ, माग्दै माग्दै हिँडे उसको आदत छ, ऊ आदतको मजबुर कहिले रगत कहिले मद्दत माग्छ। पत्थर सामु शिर झुकाएर मन्नत माग्छ, जान्न जान्न भनी गइहाल्यौ तिमी कस्तो, अन्तिम शेर जान्न जान्न भनी गइहाल्यौ तिमी कस्तो, एक मृत्यु आउन पनि इजाजत माग्छ। पत्थर सामु शिर झुकाएर मन्नत माग्छ, गरिब धन दौलत होइन एक छत माग्छ। धन्यवाद
राजी। कुनसाङको गजलमा के शक्ति छ भनेर सोध्यो भने तपाईँ के भन्नुहुन्छ?
के शक्ति छ जे होस्, उसको गजल पढ्दाखेरि मिठास आउँछ मलाई, म चाहिँ उसलाई लगभग 3 वर्षदेखि नै चिन्छु। त्यो सुरुमा भाषण गरेको गजल चाहिँ लगभग मैले अघि बाटोमा आउँदा पनि उसँग कुरा गरेको थिएँ, उसको त्यो गजल पनि धेरै नै राम्रो छ। त्यति बेला चाहिँ अलि भेट भएको थिएन हाम्रो प्रत्यक्ष, ऊ चाहिँ परिपक्व दिदी भनौँ जस्तो लाग्यो त्यो, अनि पछि भएर
गजलले मात्रै चिन्दाखेरि दिदी भनौँ जस्तो लाग्यो,
दिदी भनौँ जस्तो लाग्यो, एकदम परिपक्व लाग्यो त्यो,
देख्नु भएको थिएन,
थिएन
यस्तो मेचोड गजल लेख्ने मान्छे मेरो दिदी होला भन्ने सोच,
दिदी नै हुनुहुन्छ होला भन्ने त्यस्तो फिल थियो।
तर एकछिन हामी यहाँ पस्नुभन्दा अगाडि तपाईँहरूको कम्युनिकेसन सुनिरहँदा तपाईँले त भनेको जस्तो लागिरहेको थियो, तपाईँहरू त नै सम्बोधन छ कि के?
होइन, उसले चाहिँ दाई भन्छ, मैले चाहिँ बहिनी भनेर, बहिनी के किसिमले त नै भन्छु उसलाई,
बडा मिठो सम्बन्ध छ है। राम्रो लाग्यो मलाई तपाईँले भन्नुभएको गजलले एउटा स्वरूप बनाउँछ व्यक्तिको, अनि हेर्दाखेरि यस्तो लाग्छ लाग्थ्यो कि कुनसाङ दिदी हुनु,
एकदम म्याच्योरियल परिपक्व,
त भन्न लायक सानी बहिनी पो रहेछन्,
अब त दिदी हुन्न पनि हुँदैन होला, जति परिपक्व लेखे पनि बहिनी नै भयो,
प्रिय फिल भएपछि नै त भनिन्छ नि त, एकदम राम्रो मिठो तपाईँहरूको यो सौहार्द र गजलकारको सम्बन्ध दाजु बहिनीको रूपमा अझ राम्रो रहोस्, अझ मजबुत रहोस्, मेरो शुभकामना। अब राजको एउटा गजल सुनाऊ।
म माटोभित्रबाटै गजल आज चाहिँ माटै बोकेर आएको छु, अरू गजल ल्याउनु पनि ल्याइएन, यही भित्रैबाट पढेँ।
सन्तान माटोमै हुने भयो आज बुलबुल,
आज ल माटोभित्रैबाट पढिरहेपछि माटो नै हुने भयो। सन्तानलाई बा आमा भन्दा भगवान् प्यारो लाग्छ, सन्तानलाई बा आमा भन्दा भगवान् प्यारो लाग्छ, बा आमालाई सबैभन्दा सन्तान प्यारो लाग्छ। सन्तानलाई बा आमा भन्दा भगवान् प्यारो लाग्छ, बा आमालाई सबैभन्दा सन्तान प्यारो लाग्छ। अपाङ्ग भनेर कसैले पनि हेला नगर्नुहोस्, अपाङ्ग अपाङ्ग भनेर कसैले पनि हेला नगर्नुहोस्, हर कोहीलाई आफ्नै ज्यान प्यारो लाग्छ। सन्तानलाई बा आमा भन्दा भगवान् प्यारो लाग्छ, गमलामा फुल राख्नु पिजडामा चरा राख्नु हो, गमलामा गमलामा फुल राख्नु पिजडामा चरा राख्नु हो, फुललाई पनि त आफ्नो बगान प्यारो लाग्छ। सन्तानलाई बा आमा भन्दा भगवान् प्यारो लाग्छ। अन्तिम शेर, एउटा प्यारो लाग्छ यो देशको माटो, एउटा प्यारो लाग्छ यो देशको माटो, अर्को मलाई तिम्रो मुस्कान प्यारो लाग्छ। सन्तानलाई बा आमा भन्दा भगवान् भगवान् प्यारो लाग्छ, बा आमालाई सबैभन्दा सन्तान प्यारो लाग्छ।
बडा मिठो, प्रत्येक शेरहरूमा दम छन्। राज विसर्जनको गजल सुन्यौं। उज्यालो रेडियो नेटवर्कको कार्यक्रम बुलबुल, तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz देशभरिका विभिन्न रेडियो स्टेशनबाट एकैसाथ सुनिरहनु भएको छ। बुलबुलमा आज मसँग दैलेखका गजलकार राज विसर्जन र हुम्लाकी गजलकार कुनसाङ हुनुहुन्छ। राज र कुनसाङको गजल सुन्दै उहाँहरूसँग कुराकानी गरिरहेको छु। यो क्रम जारी रहन्छ, उज्यालो सुन्दै गर्नुहोला।
बुलबुल एउटा इरानी चरा।
सीधा कुरा, प्रश्न विचार,
उज्यालो रेडियो नेटवर्क।
बुलबुल एउटा ईरानी चरा। बुलबुल
जीवनभर हिँडिरह्यो यी नजर भएर, जीवनभर हिँडिरह्यो यी नजर भएर, तर कहिल्यै हिँडिदिएन मेरो घर भएर, जीवनभर हिँडिरह्यो यी नजर भएर, तर कहिल्यै हिँडिदिएन मेरो घर भएर, सुख दुःखमा भुइँकै धुलो काम लाग्छ, सुख दुःखमा भुइँकै धुलो काम लाग्छ, के काम लाग्यो जुन त्यति सुन्दर भएर, तर कहिल्यै हिँडिदिएन मेरो घर भएर, व्यर्थ छ नजिककासँग बिलौना गर्नु, व्यर्थ छ नजिककासँग बिलौना गर्नु, नदी कहिल्यै बग्न सकेन बगर भएर, तर कहिल्यै हिँडिदिएन मेरो घर भएर, यादले कहिल्यै दिल जलाउन छाडेन, यादले कहिल्यै दिल जलाउन छाडेन, र कहिल्यै देखिएन पनि असर भएर, तर कहिल्यै हिँडिदिएन मेरो घर भएर, हिजो दुनियाँलाई हावा खुवाएको पात, हिजो दुनियाँलाई हावा खुवाएको पात, आज आफै हावामा उड्यो पतिङ्गर भएर, जीवनभर हिँडिरह्यो यी नजर भएर, तर कहिल्यै हिँडिदिएन मेरो घर भएर। उज्यालोको बुलबुलमा तपाईँलाई फेरि स्वागत छ, र बुलबुलमा मैले अहिले वाचन गरेको गजल राज विसर्जनको माटो गजल सङ्ग्रहबाट हो। आजको बुलबुलमा मसँग राज विसर्जन र कुनसाङ दुईजना गजलकार हुनुहुन्छ। राज विसर्जनको घर दैलेख, कुनसाङको घर हुम्ला। राज विसर्जन लमजुङमा काम गर्नुहुन्छ एउटा हाइड्रो पावरमा, र काठमाडौँ लमजुङ गरिरहनुहुन्छ। कुनसाङ शंकरदेव क्याम्पसमा स्नातक दोस्रो वर्ष अध्ययनरत हुनुहुन्छ, कपन बस्नुहुन्छ। र आज बुलबुलमा दुवैजना भेला पारेको छु मैले, र कुराकानी गर्दैछु, गजलको कुरा गर्दै गजल सुन्दैछु। कुनसाङ, तपाईँलाई गजल तपाईँले आफूले लेख्नुभयो नि होइन, तपाईँले लेख्न थाल्नुभएको 2-3 वर्ष मात्रै भयो, तपाईँको अध्ययन चाहिँ गजलको क्षेत्रमा अहिले पछिल्लो भएका समकालीन गजल मात्रै छन् कि पहिलादेखिका पनि हेर्नुहुन्छ, कि कसरी गजलमा आफूलाई निखार ल्याउनुहुन्छ, त गजललाई कसरी बुझ्ने कोसिस गर्नुहुन्छ?
बुकहरू पढेको छु, ज्ञान अर्गाड सरको, अनि उसको पनि पढेको छु, डाक्टर गणेशम सरको पनि पढेको छु, र पछिल्लो समय आएको बुकहरू चाहिँ प्रायः जस्तो पढ्छु नै। त्यो अहिले त सजिलो पनि भएको छ किनभने फेसबुकहरूमा राम्रो गजलहरू पढ्न पाउँछ त्यसरी।
राज्यलाई पनि अब एउटा प्रश्न मैले यस्तै गजलकै सम्बन्धी प्रश्न सोध्नु पर्यो, विशेष गरी गजलको पुस्तक सम्बन्धी प्रश्न सोध्नु पर्यो कि गजलको पुस्तक हामी कतिको किनेर पढ्छौँ इमान्दारपूर्वक भन्दाखेरि?
गजलको पुस्तकहरू पढ्नुपर्छ भन्छु म, साँचो अर्थमा लेख्नेहरूले, चासो राख्नेहरूले
यो सङ्ग्रह किताब निकालिसकेकाले मात्रै भन्छन् कि ननिकालेकाले पनि भन्छन्?
म त पहिल्यैदेखि पढ्थेँ,
किनभने गजल कविता त अझ कम भन्छन्,
हजुर,
गजल जेन तेन अलिअलि बिक्री हुन्छ भन्छन्, तर गजल कविता लघुकथा जस्ता विधाहरू चाहिँ बिक्री हुने समस्या, बिक्री नहुने समस्या बढी, तर नभई नहुने पनि यही चिज फेरि मान्छेलाई प्रिय पनि लाग्छ, गजल असाध्यै प्रिय लाग्छ, कविता झन् प्रिय लाग्छ, लघुकथा पनि प्रिय लाग्छ, तर किन्ने बेलामा चाहिँ उपन्यास किन्यो भने मात्रै पैसा असुल भयो भन्ने खालको हाम्रो पढ्ने पाठकहरूको संस्कार बन्न गएको सरसर्ती हेर्दाखेरि, एकदमै सिम्पल हिसाबले हेर्दाखेरि त्यस्तो देखिन्छ। यो मेरो व्यक्तिगत अध्ययन गलत पो भयो कि मैले सुनेको
होइन? यो साँचो कुरा हो दाजु, गजल जस्तै गजलको अहिले एक किसिमको त्यो बाढी आएर समुद्रै बनिसक्यो भन्नु यो यथार्थ पनि हो। लेख्ने मान्छे धेरै छन्, पढ्न चाहने मान्छे पनि धेरै छन्, तर किनेर पढ्न चाहने मान्छेहरू थोरै छन्।
यस्तो पनि होला नि, किनेपछि गतिलो किताब पाइयो भने पो किन, गतिलाई सबै आउँदैनन् भनेर चाहिँ पाठकले नबुझेर पो छान्न नसकेको हो कि?
त्यो पनि हुनसक्छ। जस्तै पुस्तक पसलमा गइयो भने चाहिँ त्यो गजल सङ्ग्रहको बारेमा सुनिएको छ भने त्यसलाई चाहिँ एक आध घन्टा अध्ययन गरेर लाँदा केही पनि फरक पर्दैन, अध्ययन गर्ने लाने
सिकारुले त कसरी अध्ययन गर्छ, उसले गजलको राम्रोसँग सिद्धान्तै बुझ्दैन।
होइन, सिकारुले भन्नाले अब सिक्नको लागि त जुन पुस्तक लग्यो पनि भयो, त्यति अब त्यति चाहिँ कमजोरी गजल सङ्ग्रहहरू पनि नेपालमा प्रकाशन
छन्। मैले पढेको छु, मिटर पनि नमिल्ने, काफिया पनि नमिल्ने गजल सङ्ग्रह पनि देखेको छु, मसम्म आइपुगेको छ, बुलबुलमा समीक्षार्थ भनेर आएको छ। भनेपछि अब मैले तपाईँलाई अहिले सोधिरहेको यी प्रश्नहरू चाहिँ एकदम जनरल प्रश्न किन सोधिरहेको भने, एकदमै नयाँ मान्छेले गजल सङ्ग्रह पढ्नु पर्यो भने राज विसर्जनको माटो भनेर रिफर नगर्नुहोस्, राम्रा क्वालिटीका गजल सङ्ग्रह भनेर चिन्हलाई के उपाय हुनसक्छ?
त्यस्तो उपाय नै त सिकारीहरूको लागि त्यस्तो उपाय केही पनि छैन, अग्रजहरूका लागि थुप्रै उपायहरू छन्, सिकारुहरूको लागि त्यस्तो एक गजल सङ्ग्रह भनेर
अग्रजका लागि चाहिँ सिद्धान्तमा गजल छ कि छैन हेरेर अनि लैजानु पर्यो। अनि फेरि समस्या कहाँनिर छ भने मिडिया होइन, हामी आफै पनि उज्यालो अथवा बुलबुल पनि एउटा मिडिया हो, तर मिडियाहरूले चाहिँ कहिलेकाहीँ गजल राम्रो नलेख्ने गजलकारलाई आहा कस्तो राम्रो गुणात्मक गजल लेख्ने गजलकार भनेर भनिदियो भने त्यो मिडिया सुन्ने सिकारुहरूले फेरि यही गजलको किताब गतिलो रहेछ गरे भनेर किनेर अनि क्वालिटीको गजल सङ्ग्रह चाहिँ पछाडि पर्ने त्रास त्यो पनि हुँदो रहेछ। त्यो हो
खै त्यो अब हो होइन खासै चाहिँ मलाई थाहा भएन, त्यो चाहिँ सुन्नेहरूले होइन, जस्तो कि अहिले त सामाजिक सञ्जालमा धेरै कुराहरू
भनौँ न, अब रेडियो र टेलिभिजनलाई मात्रै मिडिया नभनेर हामीले अनलाइनहरूसम्म पुग्यौँ, पत्रिकाहरूसम्म पुग्यौँ भने जसको पहुँच छ एउटा अनलाइनमा उसले त्यही अनलाइनलाई आफ्नो समीक्षा लेख्न लगायो, त्यसपछि त्यो हेरेर
त्यो केही समय होला दाइ, दिगो चाहिँ हुँदैन,
जीवन त हुँदैन,
जीवन त
माटो निकालिसकेपछि तपाईँको अनुभव के छ, गजल बिक्री हुन्छ कि हुँदैन?
हुन्छ
हुन्छ,
100% हुन्छ,
भएको छ
भएको छ।
भनेपछि गुणात्मक
मलाई माटोले निकै ऊर्जा दिएको छ, अर्को गजल सङ्ग्रह म छिटै निकाल्नु जस्तो ऊर्जा लागिरहेको छ,
त्यति आँट आएको छ,
त्यति आँट आएको छ
भनेको खल्तीमा पनि आउने गरी नै बिक्री हुन
राम्रै भयो, माटोले चाहिँ म निकै नै सन्तुष्ट छु।
बाहिर गुणात्मक गजल लेख्ने पनि डराउनु पर्दैन,
पर्दैन,
सङ्ग्रह छापे हुन्छ,
छापे हुन्छ, निकाल्छ, मजाले उठ्छ,
बडा राम्रो निचोड निस्क्यो। तपाईँलाई मैले 10 एङ्गलबाट प्रश्न सोधेपछि एउटा उत्तर त आयो नि जस्तो लाग्यो मलाई, अब अरू गजलकारहरू पनि राम्रो लेख्ने मान्छे हतोत्साही हुनुपर्ने जरुरी अवस्था छैन है भनेर बुलबुलबाट भन्न सक्ने अवस्था चाहिँ आयो जस्तो लाग्यो तपाईँले भनेअनुसार।
हो, गजल सङ्ग्रहहरू गजल लेख्नुहोस् होइन, राम्रो लेख्नुहोस् तर बिक्री हुँदैन, मेरो लगानी डुब्छ त्यो चाहिँ नसोच्दा पनि हुन्छ, बिक्री हुन्छ मजाले हुन्छ,
लगानी उठ्छ, गरेको
उठ्छ, तर आफूसँग कति क्षमता छ, कति क्वालिटीको छ त्यो चाहिँ जान्न जरुरी छ एउटा लेखकले।
बिल्कुल ठिक हो, त्यो त गुणात्मकतामा आफ्नो गुणमा आफूलाई विश्वास छ,
आफू कतिसम्म छु भन्ने कुरा
गर्नु भएन,
त्यहाँ चाहिँ आफ्नो जज आफै हुन सक्नु पर्यो, आफूसँग कति क्षमता छ भन्ने कुरा आफैसँग हुनु पर्यो।
बिक्री भइरहेको माटोबाट एउटा गजल सुन्नै मन लाग्यो, लौ त पठाउनुहोस्।
माटोबाट नै म एउटा गजल फेरि वाचनतिर लागे। विदेशी आकाशमा पुगेर जुनसँग खेल्छन्, विदेशी आकाशमा पुगेर जुनसँग खेल्छन्, यो देशका मान्छेहरू कानुनसँग खेल्छन्, विदेशी आकाशमा पुगेर जुनसँग खेल्छन्, यो देशका मान्छेहरू कानुनसँग खेल्छन्, पसलमा गुडिया छन् गुच्चाहरू पनि छन्, पसलमा गुडिया छन् गुच्चाहरू पनि छन्, हेर्दैछु बच्चाहरू अब कुनसँग खेल्छन्, विदेशी आकाशमा पुगेर जुनसँग खेल्छन्, उनीहरूकै लागि जीवन सुम्पिएको बिर्सेर, उनीहरूकै लागि जीवन सुम्पिएको बिर्सेर छोराछोरी बा आमाको गुणसँग खेल्छन्, विदेशी आकाशमा पुगेर जुनसँग खेल्छन्, आमाले कुरुवा लाउँदा नानीलाई रमाइलो लाग्छ, आमाले कुरुवा लाउँदा नानीलाई रमाइलो लाग्छ, जब चराहरू आएर बिस्कुनसँग खेल्छन्, विदेशी आकाशमा पुगेर जुनसँग खेल्छन्, समाजले त्यही हातको पानी अस्वीकार गर्यो, अन्तिम शेरमा पुगे, समाजले त्यही हातको पानी अस्वीकार गर्यो, खेल्न त ती हातहरू सधैँ सुनसँग खेल्छन्, विदेशी आकाशमा पुगेर जुनसँग खेल्छन्, यो देशका मान्छेहरू कानूनसँग खेल्छन्। धन्यवाद।
बडा मिठो एउटा गजल हामीले सुन्यौँ। अब म कुनसाङतिर आउँछु। कुनसाङजी, तपाईँले एउटा गजल तयार गर्नुभएको हो डायरीमा?
हजुर।
अघि हामीले चार चार शेरका सुनाएको थियौँ, तपाईँले तयार गरेको नै पढ्दै हुनुहुन्छ भने पाँच शेरको देख्दैछु म है। कहिले लेख्नुभएको यो?
यो लगभग दसैँको आसपास,
दसैँको बेलातिर लेख्नुभएको। सुनाउनुहोस् न त, त्यो सुनौँ है त।
निष्फिक्री उड्न मन छ चरा जस्तै, निष्फिक्री उड्न मन छ चरा जस्तै, यादहरू लाग्छ मलाई पिजडा जस्तै, चोटहरूले मजबुत बनाएका हुन्, चोटहरूले मजबुत बनाएका हुन्, नाजुक दिल भएको छ बित्ता जस्तै, निष्फिक्री उड्न मन छ चरा जस्तै, मनमा अनेकौं सवाल थुप्रिएका छन्, मनमा अनेकौं सवाल थुप्रिएका छन्, म पनि भएकी छु बाँझो गरा जस्तै, निष्फिक्री उड्न मन छ चरा जस्तै, मुस्कान हराएको वर्षौँ भइसक्यो, मुस्कान हराएको वर्षौँ भइसक्यो, मुस्कुराउन सकिएन तस्बिरमा जस्तै, यादहरू लाग्छ मलाई पिजडा जस्तै, एक चञ्चले हावा छ मेरो मन जस्तै, अन्तिम शेर, एक चञ्चले हावा छ मेरो मन जस्तै, एक चञ्चले हावा छ मेरो मन जस्तै, एक मेरै मन छ चञ्चले बच्चा जस्तै, निष्फिक्री उड्न मन छ चरा जस्तै, यादहरू लाग्छ मलाई पिजडा जस्तै। धन्यवाद।
गजल लेखिसकेपछि पहिला सुनाउने कसलाई गर्नुभएको छ?
पहिला सुनाउने त्यस छैन, म आफै रेकर्ड गरेर कहिले सुन्छु अनि
मोबाइलमा।
हजुर, अनि कहिले काहीँ फेसबुकतिर दाईहरूलाई पठाइन्छ, रावत दाईहरू, विपिन दाई, अनि एकजना साथी हुनुहुन्छ सञ्जय खनाल, उहाँलाई पठाउँछ, त्यति हुकुम दाई।
अनि उहाँहरूले दिएको प्रतिक्रियाको आधारमा गजल मात्र लेख्नुहुन्छ कि अरू पनि लेख्नुहुन्छ?
त्यस्तो अहिले चाहिँ लेखिरहेको भनेको अलिकति ठिकै लेखेको भने चाहिँ गजल चाहिँ गजल नै हुँदा, तर अलिअलि कविता पनि।
कहिले त्यहाँ शङ्करदेव क्याम्पसमा नि रचना सुनाउने कार्यक्रम हुन्छ?
अस्ति भएको थियो एकचोटि, तर पहिला त थाहा भएन, एकचोटि चाहिँ भएको थियो।
तपाईँले सुनाउनु भयो?
सुनाएन त।
साथीहरूले सुनाउनु भयो? अरूको सुन्नुभयो बसेर?
सुनेन, त्यो प्रोग्राम हुने भनेको थियो अनि त्यस्तै हिँड्नु परिहाल्यो, त्यही भएर सुनेन।
अनि अरू कार्यक्रमहरूमा हिँड्नुहुन्छ कि हिँड्नुहुन्न?
हिँड्छु दाजु, सुन्न चाहिँ गइरहन्छु प्रायः, सर्वनाममा महफिल हुन्छ अनि के अरे मण्डलामा उसको काव्य मुसाएर हुन्छ, प्रायः गइरहेको हुन्छु।
जान चाहिँ गइरहनुहुन्छ कार्यक्रमहरूमा अनि अरूको सुनेर आउनुहुन्छ, आफ्नो फेरि आफ्नो छँदैछ, आफ्नो सुनाउने चाहिँ कमै जानुहुन्छ तपाईँ?
हजुर।
राज, तपाईँको के छ अवस्था?
अवस्था भन्नाले
सुन्न जाने सुनाउने क्रम
त्यो चाहिँ म अब प्रायः लमजुङतिर हुन्छु, यता भएपछि त म प्रोग्राममा हिँडेकै हुन्छु।
हिँडिरहनुहुन्छ लमजुङ हुँदा चाहिँ केही गर्न पाइँदैन कि त्यतातिर साहित्यकारहरू भेट हुनुहुन्न गजलकारहरू?
होइन, त्यो अब हाइडोभर भनेपछि खोलाको छेउमा हुन्छ, त्यहाँ त न इन्टरनेट न चाहिँ तपाईँको फोन लाग्ने केही पनि हुँदैन, जस्तै
बस्तीको नजिक पनि छैन,
खोलाको छेउमा बस्तीहरू त छ, त्यहाँ चाहिँ अलि इन्टरनेटको पहुँचहरू छैन,
तर पनि गजलकार त कता कता जहाँ नपाउँछे रवि उहाँ पाउँछे कवि भन्दै पुगिसकेको हुन्छन् नि, त्यो कहिलेकाहीँ त यसो बस्ती छेउमा छ एउटा साहित्यकार त्यहाँनिर रहेछ गजलकार भनेर दोस्ती भन्दैन भएको छैन त्यस्तो?
त्यस्तो एउटा
लमजुङतिर हुनुहुन्छ मलाई थाहा
छ, गजलकारहरू हुनुहुन्छ, मेरो तर त्यस्तो माहौल नै अहिलेसम्म बन्दैन कि, त्यो संयोग जुरे नै अहिलेसम्म भएको छैन, जाने आउने हुन्छ यता काठमाडौँतिर कि प्रोग्राममा हिँडिन्छ,
त्यस्तो कारणले पहिले पोखरा हाइड्रो पावरै भित्र चाहिँ गजल लेख्ने कोही हुनुहुन्न?
त्यहाँभित्र हुनुहुन्न,
अहिलेसम्म भेटिएको छ
मेरो स्टाफहरूमा, मैले भेटेको छैन।
ल, एउटा गजल तपाईँको सुनाऊ त अब, माटो सङ्ग्रहबाट राज विसर्जनको गजल।
माटो सङ्ग्रहबाट कि मैले एउटा गजल वाचन गरेँ। यहाँको उठेको रहेछ तेरो विरुद्ध, यहाँको उठेको रहेछ तेरो विरुद्ध, बत्ती उठेको छ रातको अँधेरो विरुद्ध, यहाँको उठेको रहेछ तेरो विरुद्ध, बत्ती उठेको छ रातको अँधेरो विरुद्ध, जीवनभर मलाई कुल्चिरह्यो भन्दै, जीवनभर मलाई कुल्चिरह्यो भन्दै, चप्पलले मुद्दा दियो मेरो विरुद्ध, यहाँको उठेको रहेछ तेरो विरुद्ध, देशमा बेरोजगारको आगो धन्किएको छ, देशमा बेरोजगारको आगो धन्किएको छ, खै के उपाय आउला अप्ठ्यारो विरुद्ध, यहाँको उठेको रहेछ तेरो विरुद्ध, विकासको नाममा सुन्दरता च्यात्न, अन्तिम शेर, विकासको नाममा सुन्दरता च्यात्न, आइपुग्छ सडक सेरोफेरो विरुद्ध, यहाँको उठेको रहेछ तेरो विरुद्ध, बत्ती उठेको छ रातको अन्तिर। निरुद्ध धन्यवाद है
तपाईको चाहिँ दौतरीहरु को को छन् गजलमा
मेरो दौतरीहरु
यसो हुन्छ नि लेख्ने बित्तिकै सुनाउने सुझाव लिने सुझाव दिने
त्यस्तो अब सुझाव लिने सुनाउने त भएको छैन जे होस् दौतरीहरु मेरै उमेरको लाग्छ मलाई हेर्दाखेरि सबै नै अब कमल सङ्घर्ष लक्ष्मण सङ्गम राम अविरल यिनीहरू जे होस् हामीहरू सँगसँगै पवन लक्ष्मण थापा
कार्यक्रमहरूमा पुग्दा सँगसँगै पुग्नुहुन्छ तपाईँहरू
लगभग भ्याइयो भने
एउटा मध्यपश्चिमको हो कि कहाँको हो यो एउटा चलन एउटा शैली के गजल वाचन गरिरहँदाखेरि टक्क टाइममा ठाउँमा लगाएर वाह गरेर भनिदिने अनि त्यो एउटा सेयर भनेपछि त्यही सेयरलाई फेरि तल दर्शक दीर्घाबाट रिपिट गरेर बोलिदिने होइन त्यहाँदेखि ठ्याक्क ठाउँ हेरेर ताली बजाउने त्यो कहाँबाट चल्यो
यो काठमाडौँकै प्रोग्रामहरूबाट चलेको जस्तो लाग्छ मलाई फेरि फेरि भन्ने सिस्टम होइन यसरी फेरि जाओस् भन्ने यो काठमाडौँ
दर्शकमा बसेको आफूले चिनेको मान्छेको नाम लिएर बोलाउने त्यो सेयर भन्ने अनि अचेल चाहिँ सबैतिरै अझ अन्तिम मेरो गजलको अन्तिम सेयर यस्तो छ भनेर माथिको मिश्रा पहिला पढ्ने अनि अन्तिम सेयरमा छु
मक्ता
भन्ने चलनहरू आएको छ
यो चाहिँ एउटा ह्याबिट नै भनिसक्यो मेरो त वाचन गर्दाखेरि मक्तामा पुग्यो भने अन्तिम सेयरमा छु भने
मलाई पनि कन्फ्युज कहाँबाट होला मैले एकचोटि कोवलपुरमा पहिलोचोटि चाहिँ मैले कोवलपुरमा सुनेको थिएँ कोवलपुर पुगेको बेलामा अनि त्यो भएपछि यो त मध्यपश्चिमकै रहेछ कि क्या शैली भनेर हेरेँ त्यसो त भारतीय तरन्नुमहरूबाटै आएको होला यो भारतमा हुने गरेका त्योबाटै हामीले सिक्यौँ होला अथवा के गर्यौँ होला तर बडा मिठो लाग्छ मलाई यो अनि त्यो भएर कहाँबाट कसरी सुरु भएछ भनेर पनि योभन्दा अघिल्लो पटक एउटा अनामनगरमा भएको कार्यक्रममा तपाईँले जसले सहपाठीहरूको नाम लिँदै जानुभयो त्यसपछि एउटा कार्यक्रममा त्यो देखेको थिएँ पछिल्लो देखेको थिएँ अनि सम्झेर मैले यो तपाईँलाई सोधेको
यो अन्तिम सेयर मक्तामा छु भन्ने चाहिँ मेरो चाहिँ अब ह्याबिट नै भइसक्यो चाहेर पनि छोटाउनै सकिन्न अन्तिममा गयो भने अटोमेटिक भित्रबाट आउँछ
अब मैले कुराकानीको क्रमलाई अलिकति किन छोटाएँ भने हाम्रो समय अब घरकँदै गएको छ सकिन सकिन लागिसकेको छ कुनसाङको गजल अझै सुन्नु छ मलाई मिठा गजल कुन सुनाउनुहुन्छ
एउटा सुनाउँछु एक सवाल यस्तो छ मेरो मनमा एक सवाल यस्तो छ मेरो मनमा किन सोचे जस्तो हुँदैन जीवनमा उमेरसँगै सपना पनि बदलियो उमेरसँगै सपना पनि बदलियो सोचे थिएँ के भनौँला बचपनमा एक सवाल यस्तो छ मेरो मनमा हल्ला सुनेर भिड देखेर खुब तर्सियो बच्चा हल्ला सुनेर भिड देखेर तर्सियो बच्चा सायद आफन्त घुमाएछ आन्दोलनमा एक सवाल यस्तो छ मेरो मनमा बताउन चाहन्थे बताउन सकिन अन्तिम शेर्छ बताउन चाहन्थे बताउन सकिन बताउन चाहन्थे बताउन सकिन तिमी नै तिमी छु मुटुमा धड्कनमा एक सवाल यस्तो छ मेरो मनमा किन सोझे जस्तो हुँदैन जीवनमा
बताइदिनु पर्दैन त नबताइ छोडेपछि त्यस्तै त हुन्छ नि अब बुझ्नुहुन्छ होला रेडियो सुन्नु भनिदिनु आज
लेखेको मात्र त्यस्तो चाहिँ छैन
अब हामी लगभग अन्त्यतिर छौँ यो कार्यक्रममा सुनिसकेपछि राज्य तपाईँलाई कसैले जोडिन चाह्यो सम्पर्क गर्न खोज्यो माटै पढ्नु मन लाग्यो माटो सङ्ग्रह चाहियो र तपाईँलाई सम्पर्क गर्न खोज्नुभयो भने कसरी गर्ने
मलाई अब सम्पर्क हुनाले चाहिँ सामाजिक सञ्जाल हो अहिलेको प्रमुख होइन राज विसर्जन छ नाम आजभोलि चाहिँ मेरो आइडी बिग्रेर विसर्जन विसर्जन मात्र भएको छ त्यसैमा अब
आइडी बिग्रियो आफै
नै भन्नाले बिग्रियो हुनाले त्यो नाम चाहिँ चेन्ज भएछ अस्ति चलाउँदै जाँदाखेरि राज विसर्जन थियो विसर्जन विसर्जन भएछ कि दुइटै अगाडि पछाडि त्यस्तो भएको छ अनि त्यसमा चाहिँ एड गर्न सक्नुहुन्छ सायद अब एउटा सामाजिक सञ्जालले एउटा लिमिटेसन बनाएको छ होइन 5,000 भन्दा धेरै साथीहरू बन्न नमिल्दो रहेछ
माटोले 5,000 पुरै सक्यो
पुगे जस्तो लाग्यो मलाई अनि त्यसमा चाहिँ अफलाइन मेसेज गर्न सक्नुहुन्छ म एक्सेप्ट गर्छु
बडा गजब रमाइलो कुनसाङ तपाईँलाई
मलाई फेसबुकमा कुनसाङ कुनसाङ भनेर बस्न सक्नुहुन्छ अनि फेसबुक ट्विटर इन्स्टा सबै
त्यसै सल्लाह गरेर आस्तो कुनसाङ कुनसाङ विसर्जन विसर्जन भनेर एउटै एउटै ओडा आएछ नि तपाईँहरू
अनि मेरो चाहिँ राज विसर्जन अब 60 दिन पुगेपछि राज विसर्जन नै हुन्छ त्यो 60 दिन नपुगेर चेन्ज गर्न नमिल्दो रहेछ
तपाईँहरू अब हामी लगभग अन्त्यतिर छौँ हाम्रो कार्यक्रममा आउनुभयो बुलबुलमा गजलहरू राख्नुभयो आफ्ना विचारहरू राखिदिनु भयो तपाईँ दुवैलाई कुनसाङलाई राज्यलाई एकदम मिठो दाजुबहिनीको सम्बन्ध अघि जुन बताउनु भयो त्यो अमर रहोस् धेरै धेरै तपाईँहरूलाई साधुवाद राम्रा रचनाहरू अरू आउन् हार्दिक धन्यवाद
एकदम धन्यवाद दाई यहाँसम्म आएर यो चाहिँ गजलहरू वाचन गर्ने एउटा यो चाहिँ समय मिलाइदिनु भएकोमा तपाईँलाई लगायत अनि यो बुलबुल उचाल 99 नेटवर्कको सम्पूर्ण युनिटलाई चाहिँ निकै निकै धन्यवाद र आभार व्यक्त गरे
हवस् त हुम्लाकी कुनसाङ र दैलेखका राज विसर्जनसँगको यो मिठो बुलबुल सँगसँगै मैले मिठो उहाँहरूको गजल र कुराकानीलाई मूल्याङ्कन गरेर भनेको हुँ। यो सँगसँगै आजको रात्रिप्रस्तुति बुलबुलबाट उत्पादन सहयोगी दिनेश निरौला र म प्रस्तुता अच्युत घिमिरे बुलबुल बिदा हुन्छौँ। जाँदा जाँदै कुनसाङको एउटा गजल वाचन गर्दै शुभरात्रि भन्छु। जुन ठाउँमा घामले गरेको छैन सफर पनि, जुन ठाउँमा घामले गरेको छैन सफर पनि, त्यहाँसम्म पुगेर फर्कन्छ मेरो नजर पनि। मात्र एकपटक छुन मन छ आकाशलाई, मात्र एकपटक छुन मन छ आकाशलाई, अजीब अजीबको लाग्छ रहर पनि। त्यहाँसम्म पुगेर फर्कन्छ मेरो नजर पनि, मृत्यु आँगनसम्म पुगेर फर्किएछ, मृत्यु आँगनसम्म पुगेर फर्किएछ, त्यसपछि छाडेकी हुँ मैले घर पनि। त्यहाँसम्म पुगेर फर्कन्छ मेरो नजर पनि, जुन दिन तिमी मेरो मनमा आएर बस्यौ, जुन दिन तिमी मेरो मनमा आएर बस्यौ, त्यही दिनबाट बसेको हो यो डर पनि। त्यहाँसम्म पुगेर फर्कन्छ मेरो नजर पनि, दुनियाँले हल्लै हल्लामा हल्ला फिजायो, दुनियाँले हल्लै हल्लामा हल्ला फिजायो, मन्दिर पसेर भगवान भयो पत्थर पनि। जुन ठाउँमा घामले गरेको छैन सफर पनि, त्यहाँसम्म पुगेर फर्कन्छ मेरो नजर पनि।
बुलबुल एउटा ईरानी चरा, बुलबुल बुल।